नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम कृति सौरभमा शुक्रबार यो रात्रिकालीन बसाइमा आज पनि प्रविधिबाट क्षितिजका साथ म सौभाग्य लक्ष्मी उपस्थित भइसकेकी छु। विजय एफएम 101.6 कार्यक्रम कृति सौरभका साथमा हामी 10 बजेसम्म तपाईँसँग रहनेछौँ। तपाईँ इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेसनबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ। यस्तै तपाईँ यो कार्यक्रम सामुदायिक रेडियो मालिका एफएम 97.4 MHz कालीकोट र www.malikafm.org.npबाट पनि हरेक साता बुधबार 9:30 बजेदेखि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी केही यस्ता लेखकहरूका कृति वाचन गर्नेछौँ जसले व्यक्तिका अनुभव, भोगाई र भावनालाई कदर गर्नेछन्। हामी कथा, लघुकथा र उपन्यास लगायतका कार्यक्रममा स्थान दिनेछौँ। कृति सौरभमा गएका 8 सातादेखि हामीले उपन्यास फिरफिरेको वाचन गरिरहेका छौँ। 9 श्रृङ्खलासम्म आउँदा पृष्ठ 150सम्मको वाचन सकिएको छ। यहाँसम्म आइपुग्दा 1 महिनामा आउँछु भनेर काठमाडौँ गएकी पवनकी फुपू वर्ष दिन बिते पनि आएकी छैनन्। फुपू पर्खेर बसेको पवन अन्तत सर्वजित मास्टर साहबको गाली र पिटाइपछि घर छोडेर भाग्ने सोचमा पुगेको छ। अब के हुन्छ सुनौ फिरफिरेको 9 अंश पृष्ठ 151।
अनौठो व्यथा भएछ मेरो प्रेम कहानी, अनौठो व्यथा भएछ मेरो प्रेम कहानी। नमनै म सजाउनै सके न कसैलाई सुनाउ सजाउनै सके न कसैलाई सुनाउनै सके। आँसु दिन मलाई आफ्नो निशानी, अनौठो व्यथा भएछ मेरो प्रेम कहाँ, जाने नै तिमी मलाई भावनामा डुबाई डुबाई, लै जाने नै तिमी मलाई। बिर्से छैन काखमा राखे माया प्रेमका कथा, दुनियालाई देखाउनु छ। भन्थ्यौ तिमी हाम्रो माया दुनियालाई देखाउनु छ, तर आज कसले लाग्यो सुनै सुनको डोली चढा। अनौठो व्यथा मेरो प्रेम कहानी, अनौठो व्यथा भएछ मेरो प्रेम कहानी। आफ्नै छन्ने यो मन आँखा काटी भाका तिम्रा आफ्नै छन् यो मन ओठका मुस्कानहरू आफ्नै छन् यो तन आफ्नै छन् यो तन पराईको सङ्गी रहेछ पराईको सिउँदो सँगै पराईको सङ्गी रहेछ पराईको सिउँदो सँगै उपहार कस्तो तिम्रो भोजमा
रमालाई कालोपाटी जत्रो कापीप्रति मोह जाग्यो तर पवन घरबाट भाग्ने कुराले उसको मन हुडलिरह्यो उसले आफ्ना दुवै हातका औँला आपसमा जेली छटपटाइरहे अनि कहिले भाग्छस् उसले सोधी पवनले रुद्रघण्टी समाएका औँलामा फु गर्यो चनाखो हुँदै चारैतिर हेर्यो एक दुई दिनमा भाग्छु मैले बाले पैसा राख्ने ठाउँ पनि पत्ता लगाइसकेको छु यति भनेर ऊ ओछ्यानमा घुप्टो पर्यो घरबाट भाग्ने कुरा मुखबाट त्यत्तिकै निस्केको थियो तर ऊ आफै प्रभावित भयो अँध्यारो गुफामा अल्मलिरहेका बेला पर अलिकति उज्यालोको धर्सो देखे जस्तो पो भयो राति सर्वजित मास्टर साहब कोठामा पसे पवन घुप्टो परेर निदायको बहाना गरिरहेको थियो रमा टुकीको उज्यालोमा सुकेका पखेटामा प्वाँ कुमारिरहेकी थिए उनलाई देख्ने बित्तिकै कापीको दैलो बन्द गरी र पेन्सिलको आग्लो लगाए एई पवने निदाइस सर्वजित मास्टर साहबले बोलाए पवनले निदायको बहाना गरिरह्यो मलाई थाहा छ तँ निदाएको छैनस् सर्वजित मास्टर साहबले उसको घुच्चुक सुमसुमाए सानो छँदा मलाई बाले पिट्नुहुन्थ्यो र म यसै गरी निदाएको बहाना गर्थे सुन तेरी आमा मरेपछि म एक्लो भएको छु मेरो मन कतै पनि रम्दैन आजकल त यत्तिकै रिसाउने भएको छु आफूलाई सम्हाल्न खोज्छु सक्दिनँ रमाले उनलाई यति नरम भएको अहिलेसम्म देखेकी थिइनँ मैले तँलाई काठमाडौँ जान रोक्न पनि सक्दिनँ अहिले पो रोकुला पछि त ठुलो भइस भने आफै गइहाल्छस् अहिले त सानै छस् पछि जालास पो भनेको अहिले त तेरो पढ्ने बेला हो पढ राम्ररी पढ एसएलसी फर्स्ट डिभिजनमा पास गर अनि पढ्न काठमाडौँ नै जालास् मलाई पनि त छोरोले सहरमा पढेको ठुलो मान्छे भएको हेर्ने मन छ तैँले पढ्छस् भने म जहाँ पनि पढाउन तयार छु तँ पढाइमा कमजोर छस् सङ्गत पनि गतिलो गर्दैनस् अबदेखि सङ्गत गतिलो गर पढाइमा ध्यान दे उनको उदास स्वर सुनेर पवनलाई निद्राबाट बिउजे जस्तो गरौँ भन्ने लाग्यो तर सकेन पखेटा फैलन थालेपछि सन्तानहरू उड्दै उड्दै अर्कै आकाशमा जान्छन् बाआमाले सानैमा त हो माया गर्ने धम्काउने बाले पिटे भनेर मनमा इख नराखेस् पवन चल्मलायो र कोल्टे फेर्यो सर्वजित मास्टर साहब उठे उनलाई अझै धेरै कुरा भन्न मन थियो तर उनले खोजे जस्ता शब्द नै भेटेनन् रमाको कपाल सुमसुमाएर दैलोतिर बढे बाहिर निस्के रमाले उनी निस्केर गएको दैलोतिर हेरिरहे र पवनको छेउमा आई उसको कानमा मुख जोडेर भने दाई तँ नभागे बिहानै सर्वजित मास्टर साहबले साँचोको झुप्पो दैलो छेउको किलामा झुन्डाए पवन दैलोनेर सास थामेर उभिएको थियो उसले शिरमाथि झुन्डेको साँचोको झुप्पो र आफूतिर पिठ्यु फर्काएर लोटाले तालुमा पानी खनाइरहेका सर्वजित मास्टर साहबतिर हेर्यो उनले कति बेला अनुहारमा साबुन लाउलान् भनेर कुरिरह्यो उसको मुटु रत्ने दमाईको दमाहा झैँ डमडम बजिरहेको थियो उसले कुरिरह्यो तर सर्वजित मास्टर साहब अनुहारमा साबुन लगाउने छाँटै देखाइरहेका थिएनन् झिझो लाग्ने गरी मुखमा पानी राखेर घाँटी ठाडो बनाउँदै कुल्ला गरिरहेका थिए एकछिनपछि उनले साबुन समाए चिप्लो साबुन घुँगरिएको कपालभित्र पस्यो झ्याङभित्र पसेको लुखर्के झैँ साबुनको फिज अनुहारभरि फैलियो पवनले मौका पाइहाल्यो उसले कुर्सी दैलो छेउ राख्यो त्यसमा उभिएर किलाबाट साँचो झिक्यो सर्वजित मास्टर साहबले अनुहार पखाल्नु अघि नै साँचोको झुप्पो दैलोमा झुन्डेकै हुनुपर्ने थियो ऊ दगुर्दै सर्वजित मास्टर साहबको कोठामा पस्यो सिरानेरको कालो ठुलो बाका सुगार्यो पट्याएर राखेका सर्वजित मास्टर साहबका सर्ट पाइन्ट बन्डी र कट्टु सुरुक्क समायो र पलङमाथि राख्यो बल्ल उसको आँखा अगाडि थियो फुच्चे बाकस ढक्कनमा हरियो इनामेलको शुभलाभ लेखिएको थियो फुच्चे बाकसको फुच्चे तालजामा फुच्चे चापी पसाउने बेला हात काँप्यो चापी पर्मा पस्दै पसेन सियोमा धागोको टुप्पो पसाउँदा जस्तो आपत पर्छ त्यस्तै आपत उसलाई परिरहेको थियो सर्वजित मास्टर साहब एक्कासी कोठामा पस्यो भने के होला चाबी पस्यो ताला प्याट्ट खुल्यो उसले बाकस उघार्यो बाकसभित्रका रमा र उसका चिना पन्छायो सर्वजित मास्टर साहबका शैक्षिक प्रमाणपत्र र नागरिकता पन्छायो र उसका अगाडि आयो रबरले बेरेर राखेको पैसाको मुठो पैसाको मुठोबाट 15 सयका नोट तान्यो गोजीमा हाल्यो पैसाको मुठुलाई जस्ताको तस्तै त्यही ठाउँमा राख्यो बाकसबाट निकालेका सबै कागज पत्र र कपडा राख्यो ताला लगायो सर्वजित मास्टर साहबले आँखाबाट साबुनको फिज पन्छाए कसो कसो उनका आँखा दैलोतिर गए साँचो झुन्डी नै रहेको थियो साँचो मुनतिरबाट पवन हतारिँदै करेसातिर लाग्यो र दिउँसो तितेपानीका झ्याङमा पिसाब फेरिएको बसन्तला भन्यो भोलि काठमाडौँ भाग्न पर्छ। पिसाबको धार बसन्तका औलाहरूमा लतपत्तियो। साँच्चै हो, भोलि बिहानै भाग्न पर्छ। पैसा नै छैन, कसरी भाग्ने? पवनले एकपल्ट चारैतिर हेर्यो, कहीँ कतै कोही लुकेर बसेको छ कि जसरी बसन्तलाई इसारा गर्यो। बसन्तले कान उसको मुख नजिक ल्यायो। उसले बसन्तको कानमा तातो सास फाल्यो। चिन्ता नगर, मैले पैसाको जुगाड गरिसकेँ। बसन्तको मुख पक्क सुक्यो। उसले मरेको आवाजमा सोध्यो, अनि खोइ त पैसा? पवनले फेरि बसन्तका कानमा तातो सास फाल्यो। गोठमा लुकाएर आछु। बसन्तले छटपटेरै कोल्टी फेरिरह्यो। मरिगै निद्रा लागेको होइन। एइ, ननिदाएर किन छटपटाछस्? जसुदाले पल्लो ओछ्यानबाट सोधिन्। त्यसै निद्रा लागेन भने सयलाई उल्टो गन्, जसुदाले भनिन्। निद्रा लाग्छ। ऊ 100, 99, 98 गर्दै 40 झर्यो। 87 र 52 पुग्दा भने निद्रा लाग्ला भएको थियो, तर उनी दाएन। किन छटपट्या छ यसरी भन् त? जसुदाले फेरि सोधिन्। आमै, म बिना कति दिनसम्म एक्लै बस्न सक्छौ? लौ, के भन्छ यो? कहाँ जान्छस् र त? कहीँ जान लाएको होइन के? सोधेको नि, पछि म ठुलो भएर कतै गएँ भने कति दिन एक्लै बस्न सक्छौ भनेर सोधेको। त बिना त एक क्षण पनि एक्लै बस्न सक्दिन, जसुदाले मायालु आवाजमा भनिन्। पछि त ठुलो भएर कतै जानु पर्यो भने तेरा पछि पछि आउँछु। पाल्लास् नि होइन मलाई? पालिहाल्छु नि, उसले भन्यो। मैले त 1-2 बाहिर जानु पर्यो भने एक्लै बस्न सक्छौ कि सक्दैनौ भनेर सोधेको के? जिन्दगीमा कस्ता कस्ता परिस्थिति आउँछन्, जिन्दगीले नै सम्हाल्न सिकाउँछ भन्ते। जसुदाले लामो हाइकाडिन्। भो सुत, नचाहिने कुरा नगर। उसले अबेरसम्म जसुदाको मधुरो सासको रफ्तार सुनिरह्यो। भोलि त ऊ कहाँ पुगिसकेको हुनेछ। बिहान स्कुल जाने बेला उसले खैरो प्यान्ट लायो, सेतो सर्ट लगायो, निलो प्यान्ट खैरो प्यान्ट माथि लगायो, सेतो सर्ट माथि निलो सर्ट लगायो। दुई जोर लुगा लगाउँदा उसको ज्यान भुक्क देखियो, ज्यान तातेर आयो। उसले एकपल्ट फनक्क घुमेर हेर्यो। झट्ट हेर्दा कसैले पनि दुई जोर लुगा लगाएको थाहा पाउँथेनन्। गर्दनमा भने सर्टका दुईटा कलर प्रष्टै देखिएका थिए। उसले भित्रको सर्टको सेतो कलर तलतिर बटार्यो र बाहिरको कलर अलि माथि सार्यो। एकपल्ट नाकबाट तल झरिरहेको सिगानको डोरी स्याहारेर माथि तान्यो। दैलो बाहिर चिहाएर हेर्यो। जसुदा रछ्यानमा बसेर भड्डोको चाक खरानीले धस्काउँदै थिइन्। ऊ जसुदाको घुच्चुक हेर्दै बाहिर निस्क्यो। बिरालोको चालमा आँगन छेउ पुग्यो। अलिकति कुप्रिँदै अलि पर पुगेर जोडले करायो,
आमै, म स्कुल गएँ है।
तगुर्यो। जसुदाले उसको पिठ्यो मात्र देखिन्। पवनले झोलामा एक जोर प्यान्ट र सर्ट राख्यो, त्यसमाथि कापी किताब राख्यो। झोला फेर्यो। बाहिर निस्कने लाग्दा दैलोनेर रमासित जम्का भेट भयो। रमाको अनुहार अँध्यारो भयो। रमाले केही भन्नु अघि नै उसले तान्दै करेसामा लग्यो। फुच्ची, म जान लाग्यो, उसले मलिन स्वरमा भन्यो। बालाई नभनेस् है, राति बाले आफै थाहा पाउनुहुन्छ। त्यतिन्जेलसम्म म बस चढिसकेको हुनेछु। रमाले हिक्क गरी, नरोके फुच्ची, म आइहाल्छु नि। उसले रमाका पोक्से गाला सुमसुम्यायो। आउँदा तँलाई धेरै धेरै रङहरू ल्याइदिन्छु। रङ लाइस भने तेरा चित्र अझ राम्रा हुन्छन्। दाई नभाग के, बाले हामीलाई माया गर्नुहुन्छ के, अब पिट्नुहुन्न। उसले रमाका आँसु पुछिदिँदै भन्यो, मलाई काठमाडौँ हेर्न मन लाएर जान लागेको हो के, बाले पिटेर जान लागेको होइन, हातमा घाउ भएको छ, नजा के दाई? त्यस्ता जाबो, उसले कुइनाका 3-4 मधुरा धर्कालाई सुमसुम्यायो। यो त भोलि नै ठिक हुन्छ फुच्ची, म तँलाई नयाँ फ्रक ल्याइदिन्छु, बुझिस्?
अस्ति फुपूले ल्याइदिएको छ मसित।
अस्ति फुपूले ल्याइदिएको 30 लाएस, मैले ल्याएको 10। रमाले हाँसे जस्तो गरी, ल त फुच्ची, म गएँ है, उसले भन्यो। नरोई बसेस्, म आइहाल्छु, अनि काठमाडौँमा के रहेछन् आएर सबै सुनाउँछु। ऊ अघि बढ्यो। गोठभित्र पसेर खरको छानामा लुकाएर राखेको पैसाको मुठो झिक्यो। पैसा गोजीमा पर्ने बित्तिकै ठुलै आँट आएर दगुर्यो। करिब आधा घन्टा दगुरिसकेपछि उसले सालको रुखमा छेलिएर बसेको एकै रातमा हप्पै मोटाएको बसन्तलाई देख्यो। छिटो आइज, म गर्मीले मर्नै लागेँ, बसन्त करायो। ऊ बसन्त छेउ पुगेर निधारमा चिटचिट निस्केका पसिना हत्केलाले सोरेर फाल्यो। बसन्तले हतार हतार कपडा खोल्यो। दुवै जोर लुगा खोल्दा नाङ्गै भयो। उसले भित्र लगाएका लुगा काठमाडौँमा लाउने विचार गरेको थियो, नयाँ थिए नि। लुगा पट्याएर पवनको झोलामा हाल्यो, पुराना लुगा लगायो। छिटो हिँडम, नत्र बस छुट्छ, पवनले भन्यो। बसन्त दगुरिहाल्यो। सौतेनी नदी पुग्दा सूर्य आकाशको बिचमा ठिङ्ग थियो। बादलका भेडाहरू सुस्ताइरहेका थिए। पिचको 4 लठीमा टाँगेको बोरामुन्तिर उपरखुट्टी लाएर ढुङ्गाको सिरान लाएर आँखाका बन्द ढकनी बिस्तारै हल्लाउँदै सोच माग्न थियो। सौतेनी नदीको पानी सुस्त हल्लाउँदै बतास दगुरिरहेको थियो। किनारका बालुवाका कण झिलझिले कागज झैँ टल्किरहेका थिए। बसन्तले गर्मीले हप्प भएको छाती नदीमा रोजेर आएको चिसो बतासले सेक्यो। बतास छातीबाट सर्टभित्र पस्यो, सर्ट फुल्यो, प्यान्टका मुडी बतासको तालामा नाच्न थाले। पवन पिचकुको नजिक पुग्यो। पैतालाको आवाज सुनेर पिचकुले मुन्टो उठाएर हेर्यो। लौ लड्काओ, फेरि आयौ त? पिचकु उठ्यो, ज्यान झड्काएर ढाडमा लागेको धुलो र दुबका टुक्रा टुक्री खसाल्यो।
हामी त काठमाडौँ जान लागेको, पवनले हाँस्दै भन्यो। खोला तारिदिनु न, को को जान लागेको?
पिचकुले खोला किनारमा उभेको बसन्ततिर हेर्दै सोध्यो।
हामी 2
के भन्छ?
पिचकु चकित पर्यो।
यस्तो बच्चाहरू कसरी काठमाडौँ पुग्छ? घरबाट भागेको त होइन?
होइन के, बाले जा भनेर पठाउनु भएको।
पवनले गोजीको चेप अलिकति उघारेर पैसाको मुठो देखायो।
यी गाडी भाडा पनि दिनुभएको छ, किन जाने काठमाडौँ? चिठी पुर्याउन जान लागेको पवनले बहाना गर्यो। फुपू बिरामी पनि हुनुहुन्छ, बाले भेटेर आ भन्नुभएको छ, खोला तार्दिनु न, म पैसा दिन्छु के। तैँले पैसा पो दिन्छ, पिचको हाँस्यो। कति दिन्छ, पवनले यसो सोचेर भन्यो। 10 रुपियाँ दिन्छु, पिचकुले मुन्टो हल्लायो, आफ्नो तिग्रामा प्याट्ट हान्यो, अघि बढ्दै भन्यो, म त खोला तारिदिने हो, को कहाँ जान्छ जान्छ, मलाई के मतलब, मैले खोला तार्दैन भने पनि त पौडी खेलेरै पारी गइहाल्छ। आइज, पवन पछि लाग्यो। पिचकुले उनीहरूलाई ढुङ्गामा राख्यो अनि ढुङ्गालाई हुत्ताउँदै खोलामा हेल्यो र उफ्रिँदै ढुङ्गा चढ्यो। ढुङ्गा पानी टेक्दै सुलुलु अघि बढ्यो। बसन्त चुपचाप ढुङ्गाले चिर्दै अघि बढेको पानीको धार हेरिरहेको थियो। ऊ सोचिरहेको थियो, ढुङ्गा चढ्नु अघि घरतिर दगुरेको भए पनि हुने। उसको आँखाभरि उसलाई खोज्दै आत्तिएर घर घर चाहर्दै हिँडिरहेकी जसुदाको अनुहार आइरहेको थियो। काठमाडौँ कति दिन बस्छ, पिचकुले शून्यता तोड्यो। 10-12 दिन, पवनले भन्यो। सहरमा पाकेटमार हुन्छ, पैसा चोर्छ, पैसाको ख्याल राख्नु, पिचकुले भन्यो। पैसा सबै लैजाला र अलपत्र पार्ला। पाकेटमार, उनीहरूले पहिलोपल्ट पाकेटमारबारे सुनेका थिए। पवनले गोजीमा पैसा अँठायो, सोध्यो, कसरी चोर्छ। औँलाको बिचमा ब्लेड राखेको हुन्छ, कसैले थाहा नपाउने गरी गोजी काट्छ, पैसा झिक्छ, राम कसम कसैले थाहा पाउँदैन। कस्तो हुन्छ पाकेटमार, पवनले रातो अनुहार बनाएको बसन्ततिर हेऱ्यो। सिङ निस्केको, लामो लामो दारा भएको, नङ पनि लामो लामो भएको हुन्छ। दुबईको अनुहार अँध्यारो भयो। डरायो, मैले ठट्टा मारेको, पिचको सौतेनी नदी थर्किने गरी हाँस्यो। पाकेटमार हामी जस्तै हुन्छ, अच्छा लुगा लगाएको, सहरमा अर्को थरी मान्छे पनि हुन्छ, तिमीहरू जस्तो केटाकेटी देख्यो भने अनेक कुरा भनेर फसाउँछ र लुट्छ। सहरमा कसैको विश्वास नगर्नु लड्का हो, ढुङ्गा किनारमा पुग्यो। पिचकुले किनारमा हामफाल्दै ढुङ्गाको डोरी किलामा बाँध्यो। उनीहरू किनारमा आए। पवनले 100 को नोट झिक्यो र पिचकुलाई दियो। पैसा दिन्छ, तेरो पैसा लिएर मेरो घर बन्दैन, बिहे हुँदैन, ऊ हाँस्यो। आफैसित राख, सहरमा पुगेपछि चचाले किनिदिएको भनेर ठन्डा बरफ खा। हामी गयौँ चचा, पवनले पैसा राखेको जेबमा मुड्की बजार्यो। काठमाडौँबाट के ल्याइदिउँ, राम्री स्वास्नी ल्याइदे, पिचकु हाँस्यो। पवन लजायो, थट्टा मारेको, पिचकुले उसको काँध थपथपाउँदै भन्यो। एउटी हिरोनीको ठुलो फोटो ल्याइदे, हिरोनीको फोटो ल्याइदिस् भने जिन्दगीभर फ्रीमा ढुङ्गा चढाउँला, पवन हाँस्यो। मा कसम चचा, फोटो ल्याइदिन्छु। ठिक छ, पिचकु ढुङ्गातिर बढ्यो। ढुङ्गाको डोरी खोलेर ढुङ्गामा हुत्तिनु अघि अलि ठुलो स्वरमा भन्यो, लड्का अरू जेको कसम खाए नि खा, माको कसम नखा, मान्छेहरू कसम तोड्छ अनि मा बिरामी हुन्छ, मेरी त आमै नै छैन चचा, ठट्टा मार्छ। पिचकुले ढुङ्गातिर हुत्तिँदै भन्यो, तेरो माको आत्मा त हुन्छ नि। हो, त्यही आत्मा बिरामी पर्छ, खोक्दै हिँड्छ अनि मान्छे भूत भनेर डराउँछ। म जसरी पनि फोटो ल्याउँछु चचा, अनि पर पुगेपछि पवन र बसन्तले अगाडि तिर्सिएको बाटोतिर हेरे। बाटो धुलो भरिएको, छेउछाउमा बयरको झ्याङले भरिएको थियो। अलि पर गाडा छाया परेको सुनसान जङ्गलले उनीहरूलाई कुरिरहेको थियो। नौलो बाटोमा पहिलो पाइला टेक्नु अघि उनीहरूले मुखामुख गरे। दुबईको ढुकढुकी बढिरहेको थियो, तिग्रका काप सलङ बलङ भइरहेका थिए। उनीहरूले एकअर्काको हात च्याप्प समातेर सँगै पाइला टेके ढुङ्गामाथि टोलाएर बसिरहेको पिचकुले भर्खरै जङ्गलभित्र पसेर छेलिएका उनीहरूलाई हेरिरह्यो। एकपल्ट बेसमारी खोग्यो, उसले धेरैलाई नदी तारेको थियो तर कसैको अनुहार सम्झिन्थेन। तर उनीहरूको अनुहार उसको आँखाको पर्दाभरि आइरहेका थिए। ऊ साना केटाकेटी देख्दा आफ्नो बाल्यकाल सम्झिन्थ्यो, तर यसपल्ट अचम्मै भयो। उसको दिमागमा अर्कै कुरा आयो, उमेरमै बिहे गरेको भए उसका पनि यस्तै छोराहरू हुन्थे, सायद सहर जान्थे। तर ऊ हिरोइनको फोटो माग्थेन। आफ्नो तर्कनाले पिचकुलाई लाज लाग्यो, उसले नदीको पानी छोयो, सोच्यो कि यो लड्काले साँच्चीकै हिरोइनको फोटो ल्याइदिएला, ल्याउँछ ल्याउँछ, कसम तोड्दैन। उसले मन बलियो बनायो, तर उसलाई के थाहा भोलि सभा 12 बजे कसम तोडेर केटो सौतेनी नदीको किनार आइपुग्नेछ। आफ्नो बाको पछि पछि लाएर एकदम थकित र एकदम भयभीत उसले सहर नपुगी पाकेटमार भेटिसकेको हुनेछ राजबहादुर र पुलिसको भेषमा। गल्ती त पिचकुकै थियो, उसले सहरका पाकेटमारको कुरा त गरेको थियो तर सहर कहाँनिरबाट सुरु हुन्छ भन्ने बिर्सेको थियो। चौकीबाट फर्केको साँझ, टुकीको मधुरो उज्यालोमा दायाँ खुट्टाको बुढियौलाले भुइँ कोतार्दै उभिएको पवनलाई सर्वजित मास्टर साहबले सोधेका थिए। नढाँटी भन् त, त आफै भागेको होस् कि बसन्तीले भागम भन्यो, ऊ चुपचाप उभिरह्यो। नडरा, साँचो भन्, सर्वजित मास्टर साहबले मायालु स्वरमा सोधे, म तँलाई केही गर्दिन, बन्तीले भागम भनेको हो। सर्वजित मास्टर साहबले यही सुन्न चाहेका थिए। उनले पवनको शिर मायाले सुमसुमाए, एकपल्टलाई माफ दिए, मलाई थाहा थियो तँ आफै भाग्ने मान्छे होइनस्। उसले लामो सास फेर्यो, मेरो त्यत्रो पैसा खोलामै बगाए जस्तो भयो। सर्वजित मास्टर साहब गम्भीर भए, झिकेको त तैँले होस्, पछि कमाउने भइस भने फिर्ता दिनुपर्छ तैँले, बुझिस्। उसले मुन्टो हल्लायो, अब कसैले भागम भनेर भन्यो भने भाग्छस्। उसले मुन्टो यताउता हल्लायो, अब त्यो बसन्तीको सङ्गत गर्छस्। नाइ, ऊ चुइकियो, ल मेरो कसम खाएर भन्। सर्वजित मास्टर साहबले उसका आँसुले भरिएका आँखामा हेरे। उसले रुद्रघण्टी समाएर मधुरो स्वरमा भन्यो, कसम बोबा, अब म बन्तेको सङ्गत गर्दै गर्दिन। सर्वजित मास्टर साहबको अनुहारमा धेरै पछि सन्तुष्ट मुस्कान टुसायो। उनले हर्षित हुँदै उसलाई अङ्गालो मारे। सर्वजित मास्टर साहबको धुकधुकी सुनिरहँदा उसलाई ग्लानी भयो, भागेको त ऊ थियो, बसन्त त पछि लागेको मात्रै हो। भोलिपल्ट सर्वजित मास्टर साहबले बसन्तलाई मुर्गा बनाए। बसन्त राष्ट्रिय झण्डाको मुन्तिर घन्टौँ मुर्गा बनेर बसिरह्यो। उनले घोप्टो परेको उसको पिठ्यूमा इट्टा पनि राखिदिए। ऊ बेला बेला थाकेर ढलपलाउँथ्यो। उसका पिँडोला बाउलिए। पिँडोलाका नसाहरू बाहिर निस्किएला झैँ गरेर सुन्निए, तर उनलाई कुनै दया लागेन। सर्वेश्वर सरले नरम आवाजमा भने, हेर्नुहोस् सरजी, बच्चाले गल्ती गर्छन् भो, अब माफ गरिदिनुहोस्। हेर्नुहोस्, बिचरा मुर्छै परुला जस्तो गरेको छ सरजी। मुर्छै पर्ला, मर्न त मर्दैन नि, उनी कड्किए। मरेछ भने पनि मै जेल जाउँला, तपाईँ आफ्नो क्लास लिनुहोस्। हजुरको जो विचार सरजी। आखिर नसा बटारिएर बसन्त बत्तिएको ढुङ्गा कोखामा लागेको कुखुरा चाहिँ भुइँमा पछारियो। अबेरपछि होसमा आयो, तर रोएन। खोच्याउँदै घरमा आयो, तर जसुदालाई पनि मुर्गा बनेको कुरा भनेन। चिप्लिएर लडे भन्यो। जसुदाले रातभर उसको गोडा तोरीको तेलले मालिस गरिन्। त्यसपछि उसलाई टोलाइरहने रोग लाग्यो। ऊ हाफ टाइममा स्कुलको चौरको पल्लो कुनामा एक्लै बसिरहन्थ्यो, दुबो टोक्दै टोलाइरहन्थ्यो। सर्वजित मास्टर साहबलाई देख्दा तर्सिन्थ्यो, अरूसित बोल्दै बोल्थेन। रोइहाल्छ कि जस्तो हुन्थ्यो अनुहार, तर रुन्थेन। सायद उसका हिक्काहरू रुद्र घन्टीमा अल्झेका थिए। पवनले उसको साथ छोडेको थियो। पवन लुरु लुरु सर्वजित मास्टर साहबका पछि लागेर घर फर्किरहेको देखिन्थ्यो। अघि हिँडिरहेका सर्वजित मास्टर साहब बोलिरहेका हुन्थे। ऊ ध्यान दिएर सुने जस्तो त गर्थ्यो, तर उसको दिमागमा बसन्तको अनुहार नाचिरहन्थ्यो। स्कुलमा राष्ट्रगीत गाउने बेला बसन्त लाइनको सबैभन्दा पछिल्लोतिर झुक्राएर उभिन्थ्यो। सर्वजित मास्टर साहबले उसलाई कक्षा 5 को सेक्सन बीमा पठाइदिएका थिए। उनीहरूको कक्षा कोठा नै फरक भएको थियो, त्यसैले उनीहरूको हाफ टाइममा नलमा पानी खाने बेला छलाक झुलुक देखादेख हुन्थ्यो। त्यति हो, नत्र बसन्त कति बेला स्कुल आयो, कति बेला फर्क्यो, पवनले थाहै पाउँथेन। पवन स्कुलबाट फर्केपछि प्राय घरमै बसिरहन्थ्यो। सायद बसन्त पनि घरमै बस्दो हो, त्यसैले गाउँमा त देखादेख नै हुँदैनथ्यो। कहिलेकाहीँ पवन सौतनपुरका टङ्के र पुन्नीले बसन्तलाई जिस्काएको देख्थ्यो। बसन्त शिर निहुराएर नसुने जस्तै गर्थ्यो। ऊ साथमा भएको भए बसन्त पक्कै लड्थ्यो होला। टङ्के र पुन्नीलाई थाहा थियो पवनसित उसको मित्रता छैन, त्यसैले कहिले उसको पानी तानिदिने, कहिले कपडामा मसी छर्किने गरिरहन्थे। एकपल्ट त बसन्तले खाइरहेको रोटीमा टङ्केले थुकिदिएको पनि पवनले देखेको थियो। बसन्तले थुक परेको भाग फाल्यो, अरू खायो, केही बोलेन। पवनलाई थाहा थियो यो सबै आफ्ना कारण भएको हो, त्यसैले उसको हातमा अगेना चाहिँ भदभताइरह्यो। सर्वजित मास्टर साहबका पछि पछि लागेर घर फर्किँदा ऊ बाटोमा कतै बसन्त देखिहाल्छ कि भन्ने आश गर्थ्यो, तर कतै देखिन्थेन। सर्वजित मास्टर साहब अघि हिँड्दै कहिले रुखका बारेमा, कहिले चराका बारेमा कुरा गरिरहन्थे। एक दिन कर्याङकुरुङको बथान उड्दै गएको थियो। सर्वजित मास्टर साहबले टक्क अडिँदै एकअर्काको पखेटा समाएर उडिरहेका कर्याङकुरुङतिर हेरेका थिए। ए, तँलाई एउटा कुरा थाहा छ, उनले मुस्कुराउँदै पवनको हाँस समाएका थिए। ऊ वाल्ला परेको थियो। सगरमाथा छ नि, त्यसलाई कुनै चराले पनि नाग्न सक्दैन। उनी भर्खरै अग्लो सालको रुख नागेर गएका कर्याङकुरुङलाई हेर्दै मुस्कुराएका थिए। तर यी कर्याङकुरुङले नाग्न सक्छन्, वर्षमा एकपल्ट आउँछन् र सगरमाथालाई नाग्छन्। अरू चरालाई त सगरमाथा नाग्नै सकिन्न भन्ने लाग्छ, तर कर्याङकुरुङले आँट गर्छन् र पो सगरमाथा नाग्छन्। मैले भनेको कुरा बुझिस्? मान्छे पनि कर्याङकुरुङ जस्तै आँटिलो हुनुपर्छ, उसले मुन्टो हल्लायो। अर्को कुरा थाहा छ, कर्याङकुरुङ जहिले पनि सँगसँगै उठ्छन्, किनभने उनीहरू आफ्नो बल एकअर्कालाई दिँदै उठ्छन्। बिचमा कुनै कर्याङकुरुङ थाकेर पछाडि पर्यो भने दुई तिनवटा कर्याङकुरुङले फर्केर बल दिँदै फेरि समूहमा पुर्याउँछन्। असल मित्रता त कर्याङकुरुङले निभाउँछन्, बुझिस्? कर्याङकुरुङले पखेटा समाएको कसरी देखिन्छ त? उसले सोध्यो। सर्वजित मास्टर साहब हाँसे। दूरबिनले हेऱ्यो भने देखिन्छ, उसले मौका पाइहाल्यो, भन्यो। बा, मलाई दूरबिन किनिदिनु, अहिले होइन पछि। सर्वजित मास्टर साहबले यस्ता कुरा नजिकैको भए पनि हुने, पवनका गोडा अन्यास गलेका थिए। बसन्त पनि त समूहबाट छुट्टिएको कर्याङकुरुङ भएको थियो, बसन्तलाई बल दिन ऊ गएको खै त? यसरी अघि हिँड्दै सर्वजित मास्टर साहब नयाँ नयाँ कुरा सुनाइरहन्थे। पवन पछि पछि हिँड्दै सुनिरहन्थ्यो। बेला बेला सर्वजित मास्टर साहब पछाडि फर्केर हेर्थे। सुत्त भागिहाल्छ कि भन्ने उनलाई डर थियो, तर त्यो डर उसलाई महसुस गराएका थिएनन्। बिस्तारै पवनलाई सर्वजित मास्टर साहबको साथ मन पर्न थालेको थियो। उसले सर्वजित मास्टर साहबसित हिँड्दा पो थाहा पायो उनलाई कति कुराको ज्ञान छ भन्ने। उनी कहिलेकाहीँ गीत पनि सुसिल्दा रहेछन्। उनलाई बाटामा भेटेका सबै मानिसले नमस्ते पनि गर्दा रहेछन्। कुनै कुनै मानिसले त भनी पनि हाल्थे, मास्टर साहबका छोरा त ज्ञानी रहेछन्, निधार कति ठुलो छ, सरस्वतीले बास गरे जस्तो। सर्वजित मास्टर साहब मुसु मुसु हाँस्थे। कहिलेकाहीँ उनी भन्थे, हेर पवने, म त चाँडै बुढो हुन्छु, चाँडै मर्छु पनि, तैँले रमाको ख्याल राख्नुपर्छ। तँ त पढाइमा लड्डु छस्, म्याथ र अङ्ग्रेजी त आउँदै आउँदैन, कसरी धेरै पढ्लास्? तँ त भारी पनि बोक्न सक्दैनस्, तेरो जिन्दगी कसरी बित्ला? म छँदा त जसोतसो पालुला, भोकै नराखुला, तर म नभएपछि तँ के गर्छस्? ऊ घुसे मुन्टो लाउँथ्यो। त्यसैले पढाइमा ध्यान दे, नजानेको कुरा सोध, तेरो बाउ हेडमास्टर भएको कुरा सबैलाई थाहै छ। पढाइ सुधारिएन भने तँ एसएलसीमा फेल हुन्छस्, फेल भइस भने उता तँ काठमाडौँ जान पनि पाउनस्, यता मेरो गाउँभरि बदनाम हुन्छ, हेड सरको छोरो फेल भयो भने गाउँले के भन्लान्? ऊ मुन्टो हल्लाउँथ्यो र सोच्थ्यो, अब म खुरुखुरु पढ्छु, बाको इज्जत राख्छु। साँच्चीकै पवनको पढाइ सुधारिँदै गयो। सर्वजित मास्टर साहबले उसलाई राति पढ्दै गरेको किताबमै घोप्टो परेर निदाएको धेरैपल्ट देखेका थिए। कहिलेकाहीँ उसको कक्षा कोठामा चिहाउँथे। ऊ अघिल्लो बेन्चमा बसेर ध्यान दिएर सरका कुरा सुनिरहेको देखिन्थ्यो। पवन सरहरूको प्रिय विद्यार्थी हुँदै गएको थियो। सरहरू कक्षा कोठामा होस् या सर्वजित मास्टर साहबको समीपमा पवनको प्रशंसा गर्थे। प्रशंसाले पवनको छाती नाङ्लोभन्दा ठुलो भएर फैलिन्थ्यो। नाक त तिते करेलाको जत्रो। कहिलेकाहीँ स्कुलमा सर होस् या विद्यार्थी या गाउँले कसैले घरबाट भागेको कुरा उक्कायो कि उसले बसन्तलाई दोष दिन थालेको थियो। बन्तीले फकाएर भागम भन्यो अनि भागे ऊ पश्चताप गरे जसरी भन्थ्यो। सुरु सुरुमा यसरी बसन्तलाई दोष लाउँदा उसको पेट हुडुलिए जस्तो, गुद्दार तातो भए जस्तो हुन्थ्यो। बिस्तारै ऊ सहज हुँदै गयो। उसलाई लाग्न थालिसकेको थियो ऊ त असल नै थियो, बिगार्ने त बसन्तै पो हो। उसले पहिला झुटो बोल्यो र पछि त्यही झुटलाई सत्य मान्न थाल्यो। बसन्तलाई सुरुमा त लाग्थ्यो पवनले केही दिन उसित नबोलेको बहाना गर्ने त हो नि, एक न एक दिन हात समाउन आइहाल्छ नि। तर त्यस्तो भएन, पवन उसको नजिक आउँदै आएन। बरु हाफ टाइममा पुण्य र टङ्कीसित देखिन थाल्यो। पवन कहिले पुण्य र टङ्कीसित काँक्रो खाइरहेको, कहिले नलमा पानी खाइरहेको, कहिले मुत्न बारीतिर दगुरिरहेको देखिन्थ्यो। बसन्तको मन कुडिन्थ्यो किनभने पवनले उसका दुश्मनसित हात मिलाएको थियो। दुश्मनसित उभेर बसन्ततिर हेर्दै मुसुमुसु हाँस्थ्यो। बसन्त नदेखे जस्तो गर्थ्यो, सोच्थ्यो सर्वजित मास्टर साहबले देखेको भए पनि त हुने, उनी पवनलाई गाली गर्दा हुन्। बसन्त कहिलेकाहीँ स्कुलबाट घर फर्किँदा अघिअघि लमक लमक हिँडिरहेका सर्वजित मास्टर साहब र पछि पछि दगुरे जसरी हिँडिरहेको पवनलाई देख्थ्यो, रुखहरूमा छेलिँदै पछ्याइरह। एकपल्ट उसले आकाशमा उडेका कर्याङकुरुङ हेर्दै सर्वजित मास्टरले पवनलाई के कुरा भनेको देखेको थियो। ऊ 200 मिटर पछाडिको ठुलो सालको रूपमा छेलिएर हेरिरहेको थियो। सर्वजित मास्टर साहबको कुरा मुन्टो हल्लाइरहेको पवनलाई देख्दा उसलाई क्या आनन्द लाग्थ्यो। ऊ सोच्थ्यो पवन बरु सर्वजित मास्टर साहबसितै कुरा गरोस्, हिँडोस्, पुण्य र टङ्केको त अनुहारै नहेरोस्। तर उसले सोचे जस्तो कहाँ हुन्थ्यो र, पवन पुण्य र टङ्केको जालमा अल्झिसकेको थियो। भन्छन् सम्बन्ध लहरा जस्तै हुन्छ, जो नजिक आयो त्यसैमा लहराउँछ। बसन्त एक्लै गाउँ डुल्थ्यो, जुठी आमालाई भेट्न जान्थ्यो। अचल पवन र उसको मित्रता छैन भन्ने जुठी आमालाई थाहा थियो। एक दिन उनले भनेकी थिइन् बाबै त्यस्तो साथीसित रिसाएर हुन्छ, जाऊ बोल नत्र पछि यही कुरा जिन्दगी कालका लागि मुटुमा गाँठो भएर बस्छ। जति ट्याम बित्दै गयो उति गाँठोले मुटुलाई कस्दै जान्छ। म त बोल्न खोजेको हो, उसले भन्यो, त्यही बोल्दैन अब म पनि बोल्दिनँ यत्रै सित्ती, अब त्योसित सङ्गत पनि गर्दिनँ, घरबाट भागेर पनि जान्न। घरबाट भाग्नु त राम्रो होइन बाबै, जुठी आमाले मलिन स्वरमा भनिन्। अस्तिका पाला तिमी घरबाट भाग्दा जसुदा रुँदै मेरा आएकी थिइन्, फर्केरै आउनु कि भन्ठानेकी थिइन्, अब घरको मान्छे गर नफर्केपछि कस्तो ऐठन पर्छ त्यो त मलाई थाहै छ बाबै, तिमी फर्क्यौ राम्रै भयो, मैले कसम खाछु जुठी आमै, अब म मेरी आमालाई छाडेर कतै जान्न। जुठी आमै खिस्स हाँसिन्, कसम तिमीले मनमा नै खाएको कि आमालाई पनि भन्यौ? मनमा नै खाएको, उलझाए, यस्तो कसम पनि मनमा नै खाएर हुन्छ त? जुठी आमाले गुँडको चिया दिइन्। आमैलाई भन, आमै कति खुसी हुन्छन्, तिमीलाई के थाहा कसैलाई माया पनि मनमा नै गरेर हुन्छ? भन्नुपर्छ बाबै, असारे पनि मलाई धेरै माया गर्थे तर भन्थेनन्, होइन होइन अलिअलि त भन्थे, अहिले घर एक्लै हुँदा उनले भनेको आवाज कुना कुनाबाट निस्केर आउँछ। यसो सोच्छु असारेले कति थोरै भनेर गरेछन्, अलि धेरै भनेको भए अहिले मलाई सम्झिन कति काम लाग्दो, म आमैलाई आजै भन्छु। उसले च्यासुरुप पार्यो, मनको कुरा भनिहाल्नुपर्छ, कहिलेकाहीँ त भनुला भन्दा भन्दै आँखै अगाडिको मान्छे कहिल्यै नदेखिने गरी हराएको थाहै हुन्न। मैले आटीले पनि असारेलाई पछि भनुला भनेर कति कुरा मनमै राखे, भनेको भए हुने रहेछ, अहिले असारे जहाँ भए पनि मैले भनेको कुरा सम्झेर बस्दा हुन्, म त आमालाई छाडेर कतै जान्न, उसले भन्यो। त्यसैले आमाले मैले भनेको कुरा सम्झनै पर्दैन, जिन्दगी त रुखा झुन्डेको पात हो बाबै, यसो हुरी चल्यो कि हुत्तिएर कुन दिशा पुग्छ के थाहा। जुठी आमाले सुस्केर हालिन्, तिमीले जति गरे नि एक न एक दिन त आमै भन्दा टाढा हुनै पर्छ, सधैँ साथमा बस्छु भनेर हुन्न, म भागेर जान्न के, भाग्ने भनेको होइन बाबै, अहिले त सानै छौ पछि ठुलो हुन्छौ, उनले च्यासुरुप पारिन्, पछि क्याम्पस पढ्न जाउला व्यापार गर्न जाउला, जान त पर्छ के रे, तिमी ठुलो भएपछि त तिम्रै आमैले पनि रोक्दिनन्, तिमीले नमान्दा नमान्दै पनि पठाउँछिन्, यो बाँसबारीमा तिमीलाई राख्दै राख्दिनन्। हो त्यो बेला तिमीले राति ओछ्यानमा ढल्केर तिमीले अहिले भनेका कुरा सम्झिन्छन्, मलाई आमैले कतै पठाउन्नन्, पठाउँछिन्, नपठाइ हुन्न, किन पठाउँछिन् थाहा छ, एउटा कथा सुनाम। उसका कान खराएका झैँ ठाडा भए, लौ सुन, धेरै वर्ष पहिले तिम्री आमा जस्तै आमा थिइन्, उनी श्रीमानलाई खुब माया गर्थिन्, भनौँ दुवै एकअर्कालाई असाध्यै माया गर्थे, तर एक दिन तिनीहरूलाई लाग्यो खै किन किन जिन्दगी रित्तो रित्तो भयो, हृदय खाली खाली भयो, दुवैको मुटु पनि पहिलाको जस्तो चञ्चल थिएन, त्यसै झोक्राएर बस्थ्यो, दुवैले एकअर्काका मुटु छामे, तिनीहरूलाई लाग्यो हामी जहाँ छौँ हाम्रो मुटु पनि त्यही छ, मुटुले नयाँ कुरा नदेखेको र नयाँ अनुभव नगरेको धेरै भएछ, त्यसैले मुटु पनि अल्छी हुँदै गएको रहेछ, त्यही भएर झोक्राएर बस्दो रहेछ, अब खितखिताउने हाँस्ने मुटु नभएको मान्छे पनि के काम, मुटु निराश भएकोले पो उनीहरूलाई जिन्दगी रित्तो रित्तो लागेको रहेछ। एक रात उनीहरूले सल्लाह गरे, पालै पालो मुटुलाई घुम्न पठाइदेऊ, बाले भने पहिला म मेरो मुटु झिक्छु, बुढा मुटु नभए त तिमी मर्छौ। आमैले भनिन्, म मेरो पठाइदिन्छु। बाले भने, बुढी मुटु भएन भने त तँ पनि मर्छेस्। बा र आमैलाई गाह्रो भयो, मुटु झिक्यो भने त दुवै मर्छौ। उनीहरूले सोचे, यस्तो उपाय निकाल्नु पर्यो, मुटु पनि झिक्ने आफू पनि नमर्ने। कैयौं दिन सोचिरहे उनीहरूले। एक दिन दुवैले उपाय पत्ता लगाए। बाले आधा र आमैले आधा मुटु झिक्ने सल्लाह गरे। दुवैले आधा आधा मुटु झिकेर त्यसलाई एकै ठाउँ गाँसे। मुटु चलमलायो र टुकुर टुकुर हिँड्यो। दुवैले मुटुलाई आशीर्वाद दिएर मुटुलाई संसार घुम्न पठाए। उसले संसार घुम्यो, पहाड देख्यो, नदी देख्यो, आकाश देख्यो, पाताल देख्यो, चरा देख्यो, बाघ देख्यो, गाम देख्यो, सहर देख्यो, पहाड नाग्यो, नदी तर्यो, वर्षौं पछि फर्कियो। उसले आफूले देखेका रमाइला रमाइला कुरा सुनायो। बारा आमै खुसी भए। उनीहरूको जीवनमा फेरि खुसी आयो। तिमी पनि बार आमैका मुटु हौ, सधैँ घरमा बसेर हुन्न, संसार घुम्नुपर्छ। यो संसारका सारा सन्तान बार आमैले संसार घुमाउन पठाउने मुटु हुन्। त्यही भएर त सन्तानका मुटु दुख्दा बा आमैका आँसु झर्छन्, सन्तानका आँसु झर्दा बा आमैका मुटु दुख्छन्। बुझ्यौ, उसलाई जुठी आमैको कथाले प्रेरणा दिएको थियो। तर उसले जसुदालाई केही भन्न सकेन। एक दिन सर्वजित मास्टर साहब नलमा पानी भर्दा भुइँमा जमेको लेउमा चिप्लिए। उनको दायाँ गोडा मर्कियो। दुई तीन दिन स्कुल जान नसक्ने भए। पवन त्यही बेला पुण्य र टङ्केको झन नजिक भयो। बसन्तले देख्यो, सर्वजित मास्टर साहब स्कुल नगएको पहिलो दिन उनीहरूले स्कुलबाट चोरेर ल्याएको चकको ठुटुले रुखमा, बाटो छेउको ढुङ्गामा मुसा, हात्ती र चराको चित्र बनाए। बसन्तले लुक्दै लुक्दै सबै चित्र हेर्दै आयो। पवनले बनाएको चराको चित्र पुण्यले बनाएको हात्ती र टङ्कीले बनाएको मुसाको चित्रभन्दा राम्रो थियो। बसन्तले लात्तीले हात्ती र मुसालाई मेटिदियो, तर चरालाई उड्न दियो। भोलिपल्ट पनि बसन्तले देख्यो, उनीहरू चकले बाटो छेउछाउमा ढुङ्गामा लेख्दै हिँडिरहेका थिए। चरको स्वरमा गीत गाइरहेका थिए, चना चटपटे दाई तिमलाई थुत्रो साइकल मलाई फटपटे। बसन्त खिच्छ हाँस्दै अघि बढ्यो। उसले देख्यो, अलिपर उनीहरू भर्खरै चाक्लो ढुङ्गामा आफैले लेखेको कुरा पढ्दै हाँसिरहेका थिए। के लेखेका होलान्? उसलाई पनि खुल्दिली भयो। उनीहरू एकछिन हाँसिरहेर पलाकपुलुक यताउता हेर्दै दगुरे। उसले रुख पछाडि छेलिएर एकछिन कुरिरह्यो। यसो चिहाएर हेऱ्यो, उनीहरू कतै देखिएनन्। सायद परै पुगेका होलान्। ऊ दगुर्दै ढुङ्गा छेउ आयो, खर्र पढ्यो। त्यहाँ बाङ्गाटिङ्गा अक्षरमा लेखिएको थियो, बसन्ते बोक्सीको छोडो। उसले प्ल्याकपुलुक चारैतिर हेर्यो। बाटो शून्यताले भरिएको थियो, कुनै आवाज थिएन। उसले फेरि दोहोऱ्याएर पढ्यो। उसका गुडा लगलगी काँपे, चिटचिट पसिना आयो। भावन्न भयो, पवनले यस्तो कुरा लेख्न साथ दिने? उसको हृदयको गुलाबी सतहमा कालो चुक घोप्ट्यो। उसले हतार हतार अक्षरलाई चप्पलले मेट्यो। अझै राम्ररी मेटियो जस्तो लागेन। लेखेको ठाउँमा धुलो छरिदियो। हात टकटकाउँदै अलि पर के पुगेको थियो, सुन्यो, ए बक्सीका छौडा। उनीहरू सालको पोथ्रा पोथ्रीबाट बाहिर निस्के। उसले चारैतिर हेर्यो, सन्नाटा मात्रै थियो। वरिपरि झुप्प परेको झाडी थियो। उसलाई अलिअलि डर लाग्यो। पवनतिर हेर्यो, पवनका आँखामा आफूप्रति कुनै सम्मान देखेन। ऊ फुत्त भाग्न पनि सक्दैन थियो। उनीहरू लखेटिहाले, ए बक्सीका छौडा। पुण्यले खाउला झैँ गरेर मुख भयो, लुकी लुकी पछि लाग्छस्? हामीलाई थाहा छैन, हिजो हामीले बनाएका चित्र किन मेटिस्? कसलाई भनिस् बोक्सी? बसन्तले तिखो ढुङ्गो उठायो, त बोक्सीको छोरा त होस् नि, तेरियामा सेतै लुगा लाएर राति राति पिपलको रुखमा पानी हाल्न जान्छे रे, आफ्ना जगल्टा फिजाउँदै मन्त्र पढ्छे रे। पुण्य ठुल्ठुलो आवाजमा करायो, अस्ति रामचन्द्र काकाको भैँसी तेरियामाले के छोकी थिइन्, भैँसी त दुधै सुक्यो रे। बसन्त घुसे मुन्टु लाएर अगाडि बढ्यो। टङ्कीले थप्यो, हो त, अस्ति मिलमा आउँदा यसकी आमाले हाम्रा बारीका गोलमेडा त कति राम्रा भनेकी थिए, सबै गोलमेडा कुहिएर झरे, मेरी आमैलाई यस्तो भन्ने? बसन्तका आँसु गाला तात तातो बनाउँदै भुइँतिर खसे। बाहुलाले आँखा पुस्यो, धमिला आँखाले पवनतिर हेर्यो। पवन उनीहरूका पछि पछि हिँडिरहेको थियो। बसन्तको हृदय बटारियो, भक्कान छुट्यो। हेर हेर, बोक्सीको छोरो रोयो, यसकी आमै अब राति बिरालो बनेर हामीलाई टोक्न आउँछे। उनीहरू दगुरे। पर पुगेर पुण्यले ठुलो स्वरमा भन्यो, तैँले आमैलाई भनिस् भने भोलि तेरो बङ्गाला झारिदिन्छु। अचानक बसन्तलाई के भयो कुन्नी? ऊ पनि दगुरे, लुक्दै लुक्दै तिनलाई पछ्याइरह्यो। अबेरपछि पुण्य र टङ्के सौतनपुरको बाटो लागे। पवन एक्लै भयो। ऊ स्या स्या गर्दै हतार हतार हिँडिरहेको थियो। बसन्त मुटु नै फुट्ला जसरी दगुर्यो। पवनले उसलाई दगुर्दै आएको त देख्यो, तर सोच्नै भ्याएन। उसले पवनको रुद्र घन्टीमा मुक्का प्रहार गर्यो। पवन बुर्लुङमा ढल्यो। बसन्तले उसको मुखमा कति प्रहार गरे थाहा छैन। पवनको मुखबाट रगत बग्न थालेपछि ऊ होसमा आयो। रगत देखेर बसन्तले छुलुक्कै मुत्यो र बेसमारी दगुर्यो। एकछिन दगुरेपछि खरो भयो, आँस सुक्यो, तैपनि रोकिएन। घर पुग्दा जसोदा थिएनन्। ऊ गुमलुङ्ग सिर कोडेर सुत्यो। ऊ सिरकभित्र कामजोरो आए जसरी काँपिरहेको थियो। एकछिनपछि निदायो, कल्याङ कल्याङ आवाजले बिउँछ्यो। घरको आँगनमा होहल्ला भइरहेको थियो। यही भन्थे, के बिठाई गरिस्, बाहिर निस्के। जसोदा कराइन्, उनले सुतेको थाहा पाइसकेकी रहेछन्। ऊ बाहिर निस्क्यो। आँगनमा शान्तिराम, जीवाराम, भुइयाराम थिए र थिए थरथर काँपिरहेका सर्वजित मास्टर साहब। लठीको बलमा उभेका थिए। जसोदा पिँढीमा थुचुक्क बसेकी थिइन्। ओइ ज्यान मारा, मेरो छोरालाई किन त्यस्तरी पिटेको? सर्वजित मास्टर साहब कड्के, यसले त मार्नै खोजेको रहेछ, यस्ता त पछि गएर ज्यान मारा हुन्छन्। सर्वजित मास्टर साहबले उसको दायाँ कान समाए। उसलाई लाग्यो अब कान उक्किन्छ। गालामा थप्पड बर्सियो। ऊ भाउन्न भएर ढल्यो, अब फेरि पिट्छस् मेरो छोरालाई? सर्वजित मास्टर साहबले टेकिरहेको लट्ठी ढाडमा बजारे। उसले छुलुक्कै मुत्यो। त्यस्तालाई त पुलिसको जिम्मा लाउनु पर्छ। सर्प पनि मर्ने, लाठी पनि नबाचिने। अस्ति भर्खरै मेरो छोरालाई पैसा चोर्न लगायो, भगायो, आज पिट्यो। सैतानले पनि आफ्नो साथीको भलो चिताउँछ है। यसले त मार्ने भयो, सानै छ, गल्ती गर्यो होला, त्यस्तरी पिट्न हुन्छ। जस्ता बसन्तलाई अङ्गालो मारेर रोइन्। झन् टुहुरो भनेर माया गर्यो, हिर्किँदो पो रहेछ है। सर्वजित मास्टर साहबले दारा किटे। एकपल्टलाई छाडिदिन्छु, अर्को पालि छाला काडिन भने म पवनेको बाउ होइन। लौ जा। सबै गए। बसन्त र जसोदा अङ्गालो मारेर रोइरहे। जसोदाले राति अबेरसम्म बसन्तका सुम्ला उठेको ढाडमा तोरीको तेल लगाएर सुनसुमाइन्। उसले भन्नै सकेन, आमै तिनीहरूले तिमीलाई बोक्सी भनेका थिए। त्यस रात ऊ जसोदा र अङ्गालो मारेर पल्टिरह्यो, तै पनि निद्रै लागेन। तोरीका दाना चाहिँ चारैतिर अँध्यारो छरिएको थियो। जब ऊ आफूलाई गोरु चाहिँ चुटेको सम्झन्थ्यो, हिक्क गर्थ्यो। जसोदाले अबेरसम्म सुक्क सुक्क गरिरहन्, उसका गाला सुमसुमाइरहन्, भनिन्, त बदमास छस्, त्यही भएर पिटेका हुन्। तैँले त मेरो आधा ज्यान खाने भइस्। कहिले घरबाट भाग्छस्, कहिले लडेर आउँछस्। मैले आफ्नै छोरालाई आफ्नै आँखा अगाडि पिटेको हेर्नुपर्छ। उनले हिक्क गरिन्। अब म आमैलाई यसरी कहिल्यै रुवाउन्न। उसले मुठी कस्यो। भोलिपल्ट ऊ स्कुल गएन। जसुदाले पनि जा भनिनन्, किनभने उसको पिठ्यूमा सुम्लाका दाग उस्तै थिए। सर्टले छुँदा पनि चस्स दुख्थे। दिउँसो 3 बजेतिर ऊ जुठी आमैको आँगनमा देखा पर्यो। उपन्यासकार बुद्धिसागरको फिरफिरेको 9 अंशको वाचन पृष्ठ 171 सकिएको छ। आगामी साता 10 अंश लिएर आउनेछौँ। तपाईँलाई उपन्यासको वाचन अनि कार्यक्रम कस्तो लागिरहेछ? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन सक्नुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6 गैंडाकोट नवलप्रासीमा। यस्तै तपाईँले सुनिरहनु भएको रेडियो मालिका एफएम 97.4 मेगाहर्जमा पनि सुझाव पठाउन सक्नुहुन्छ। आजका लागि कार्यक्रम कृति सौरभको निर्धारित समय सकिएको छ। आगामी साता फेरि उपस्थित हुनेछौँ। तपाईँको रात शुभ बितोस्। शुभ सपनीको कामना। प्रविधिका क्षतिसँगै सौभाग्य लक्ष्मी बिदा भए। शुभरात्री।